आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh, my God.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मित्र, आज पनि परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ होला। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गरौं। हे जीवित अनि सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं, यो आशा गर्दै कि तपाईँ हामीलाई आफ्नो वचनद्वारा सिकाउनुहुनेछ। हाम्रो खाली रित्तो हृदयमा तपाईँ आफ्नो वचनले भरिदिनुहुनेछ। प्रभुजी, यही नै हामी प्रार्थना गर्छौ कि प्रत्येकलाई आफ्नो वचनको रहस्य बुझ्ने मन, ज्ञान र बुद्धि दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन उपदेशक 6 र 7 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ 6 अध्यायबाट। यस अध्यायले सन्तुष्टिको लागि सुलेमानको खोज र अनुसन्धानमा धन सम्पत्ति पछ्याउने कुराको अन्त गर्दछ। आउनुहोस् उपदेशक 6:1-2 पद हेर्दै अगाडि बढौ। या यस प्रकार लेखिएको छ, संसारमा मैले यस्तो एउटा बुराई देखेको छु जसले मानिसलाई थिचेर राखेको छ। त्यस मानिसलाई विचार गर जसलाई परमेश्वरले धन सम्पत्ति दौलत र मान दिनु भएको छ र जसलाई मन लागेका कुनै कुराको अभाव हुँदैन। तैपनि परमेश्वरले त्यसलाई सबै कुराको उपभोग गर्ने शक्ति दिनु भएन, तर उसको सट्टा एउटा परदेशीले ती उपभोग गर्न पाउँछ भने त्यो व्यर्थ हो र उचित भएन। एकजना मेरो मित्रले मलाई भनिरहेका थिए जब उनी एक ठूलो होटलमा रोकिएका थिए। उसले त्यहाँ एक प्रसिद्ध सफल उद्योगपति आएर आफ्नो भोजन खाइरहेको देखे। उसले केही चमच केही गाँस मात्र खाए, यद्यपि त्यो अति नै उत्तम व्यञ्जन भए तापनि। अनि मेरो साथीले एक कुराको टेबलमा एक व्यक्तिलाई देखे जो त्यस होटलको बेहरा थिए। उसले ठूलो थालमा त्यस्तै उत्तम व्यञ्जन मजाले आनन्द साथ खाइरहेका थिए। त्यो देखे, हेर्नुहोस्, उक्तम मिठो व्यञ्जन किन्न सक्ने मानिसले धेरै खान नै सकेन, तर त्यस्तो व्यञ्जनको किन नसक्ने मानिसले त्यही व्यञ्जन धेरै खाए, किनभने उसले होटलको निम्ति काम गर्थे। मित्र, धेरै पैसा हुन भन्दा असल भोग पाउने कुरा असल हो। अनि 3 पदमा हामी देख्छौ, कुनै मानिसको 100 जना छोराहरू भएर धेरै वर्षसम्म बाँच्यो, तर त्यो धेरै दिनसम्म बाँचेर पनि जीवनका असल असल कुराबाट सन्तुष्ट भएन भने औ अन्त्यमा मृत संस्कार नै पाएन भने म सोच्दछु कि त्यो भन्दा त तुहेको बालाको दशा असल हुन्छ। धनी मानिस दिनमा खालि 3 पल्ट खाना खान्छ, त्यो पनि कम मात्रामा। उनी रातमा केवल केही समय केही घण्टा मात्र सुत्न सक्छ। कमसे कम कुनै मानिसको निम्ति 6 घण्टा राम्ररी सुत्न अति नै आवश्यक छ, तर धनी मानिसको निन्द्रै आउँदैन प्राय जसो। अनि यो तथ्यको हामीले अघिल्लो दिनमा देखेका थियौं, जहाँ सुलेमानले भनेथे 5:12 कारण सरल छ, असुरक्षा महसुस, चिन्ता इत्यादि। अनि जब कुनै मानिसको जीवनमा सधैँ चिन्ता हुन्छ, उनी कति पनि आरामले सुत्न सक्दैन, निन्द्रा लाग्दैन, तब यसले उसको शारीरिक जीवनमा असर पार्दछ, जुनको परिणाम स्वरूप उनी त्यति लामो आयुसम्म बाँच्न सक्दैन, चाहे उससँग कति धेरै व्यक्तिगत डाक्टरहरू हुन्। अनि जब यस पृथ्वीबाट विदा भएर जान्छ, उसले आफूसँग केही पनि लिएर जाँदैन। अयुब धेरै धनी मानिस थिए। उसले भने, उनी यो संसारमा खाली हात आए, खाली हात फर्की जानेछन्। मित्र, त्यस्तो कुराको पछ्याउने कुरा बेकार हो, जुनले मानिसको जीवनलाई खालीपनको रित्तोपनको दिन्छ र जीवनमा कति पनि खुशी आनन्द ल्याउँदैन। साथै यो जीवन पश्चात त्यति तपाईँको निम्ति महत्व दिँदैन। कोही कोही मानिस आफ्नो जीवनहरू यस प्रकारको व्यर्थता र खालीपनामा बिताउँछन्। त्यसपछि हामी अध्याय 7 पनि लाग्नेछौ। यो सुलेमानले कोशिश गरेका आखिरी अनुसन्धान शोध हो। उसले संसारमा हरेक कुरामा अनुसन्धान र शोधहरू गरेका छन्। यो कुरा देख्नलाई कि यदि यिनीहरूमध्ये कुनैले उसको जीवनमा सन्तुष्टि र आनन्दको ल्याउनेछ या छैन। उसले विज्ञानको कोशिश गरे, ब्रह्माण्डको प्राकृतिक नियमहरूको अध्ययनमा, अनि निश्चय नै उसको यस क्षेत्रमा शोध अनुसन्धानले केही योगदान गरेको छ। विज्ञानको क्षेत्रमा आजभन्दा 3000 वर्ष पहिले, तर यसले उसलाई सन्तुष्ट गरेन। त्यसपछि उनी दर्शनशास्त्र र मनोविज्ञानको अध्ययनमा गए, तिनीहरूले सन्तुष्ट दिएन। त्यसपछि उनी भोगविलास र भौतिकवादको कोशिश गरे। उसले भाग्यवादको कोशिश गरे, जुन आज जीवनको जनप्रिय आम दर्शनशास्त्र भएको छ। उसले स्वार्थवादको, यानी आफ्नै स्वयंको निम्ति जिउने सिद्धान्तको पनि कोशिश गरे। त्यसपछि उसले धर्मको कोशिश गरे। कुनै पनि धर्मले सन्तुष्ट दिन सकेन, किनभने खाली ख्रिस्टले मात्र हृदयको सन्तुष्ट दिन सक्छ। त्यसपछि सुलेमानले धनको पनि कोशिश गरे। उनी संसारमा सबभन्दा धनी मानिस थिए, तर उसले यो कुराको पत्ता लगाए कि धनले कति पनि सन्तुष्ट ल्याउन सक्दैन। अहिले हामी उसले अर्को अन्तिम अनुसन्धान वा शोधको कोशिश गरेको देख्नेछौ। त्यो हो नैतिकता। यसलाई पश्चिमी मुलुकमा डू गुडर भनिन्छ। अहिले सुलेमान नैतिकतामा सन्तुष्टको खोजी गरिरहेका छन्, यानी असल जीवनमा सुलेमानले सन्तुष्टको खोजी गरिरहेका छन्। उपदेशक 7:1 भनिएको छ, असल नाउको बासना अति नै सुगन्धित अतरको भन्दा मिठो हुन्छ, अब मृत्युको दिन जन्मेको दिन भन्दा उत्तम हो। अमित्र, यो बिल्कुल सत्य कुरा हो। यो कथनमा कुनै गलत कुरा छैन। असल नामको बासना सुगन्धित अतरको भन्दा मिठो हुन्छ। मित्र, यसले मानिसलाई सन्तुष्ट गर्दछ जब अन्य मानिसहरूले उसको बारेमा भन्छ कि उनी अद्भुत असल छिमेकी हुन् र तिनीहरू उनीसँग कहिले पनि झगडा त के विवाद पनि गरेका छैनन्। उनी धर्मको बारेमा राजनीतिज्ञमा तर्क वितर्क गर्दैनन् र कुनै प्रकारको खराब कुरामा र परिस्थितिमा सम्मिलित हुँदैनन्। उनी खाली मुसुक्क हाँसेर आफ्नो बाटोतिर लाग्छन्, दायाँ बायाँ कहीँ पनि मुर्दैनन्। उनी आदरणीय मानिस र समाजमा मानेका मानिस हुन्। उनी गाउँका शहरका विभिन्न संगठन र संस्थासँग जोडिन्छन् र सबै प्रकारका मानिसहरूसँग कारोबार र व्यवहार गर्दछन्। अनि कुनै दिन उसको मृत्यु दाह संस्कारमा उसको बारेमा प्रचारकले तमाम असल कुराहरू भन्नेछन् र उसलाई स्वर्गमा धकेल्न कोशिश गर्नेछन्। सुलेमान भन्छन्, तपाईँको दाह संस्कारमा तपाईँको बारेमा भनिने असल कुराहरू असल हो र त्यस्तो प्रतिष्ठा कमाउन तपाईँ यहाँ पृथ्वीमा कोशिश गर्न सक्नुहुन्छ, काम गर्न सक्नुहुन्छ, तर के त्यसले तपाईँको हृदयलाई सन्तुष्ट गर्दछ? असल नाउको बासना अति सुगन्धित अतरको भन्दा मिठो हुन्छ, औ मृत्युको दिन जन्मेको दिन भन्दा उत्तम हो। अनि 2 भनिएको छ, भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो मनमा राखोस् कि मृत्यु चाहिँ हरेक मानिसको भाग हो। नैतिकवादीहरू, असल कर्मवादीहरू, डु गुडर्सहरू आफ्ना क्रियाकलापहरू अति नै गौरवपूर्ण र सम्मानित तरिकामा गर्दछन्। तिनीहरू सभा समितिमा जान्छन् र एकजनाले प्रदूषण पर्यावरणको बारेमा कुरा गर्छन् र अरूहरूले त्यसको बारेमा सुन्छ, तर तिनीहरू यसको बारेमा केही पनि गर्दैनन्। तर तिनीहरू यसको बारेमा बसेर अति नै सम्मानित र गौरवपूर्ण तरिकामा कुरा गर्छन्, छलफल गर्छन्, बहस गर्छन्। अर्को हप्ता कोही एकजनाले तिनीहरूलाई नागरिक समस्याहरूको बारेमा, सामाजिक समस्याको बारेमा लेक्चर दिन्छ। तिनीहरू त्यसको पनि बसेर सुन्छन्, फेरि त्यसको बारेमा केही पनि गरिँदैन। साथै तिनीहरू नैतिक विकासको बारेमा कुरा गर्छन्, आदर्श समाजको बारेमा कुरा गर्छन्, त्यसपछि तिनीहरू सबै आफ्नै झुन्डका एकजनाको दाहकर्ममा मलामीमा जान्छन् र उसको बारेमा असल कुराहरू भनिएको सुन्छन्। तर कोही पनि त्यति धेरै उसको मृत्युद्वारा असर गरिँदैनन्, कोही पनि त्यति धेरै शोकित हुँदैनन्, कसैले पनि उसलाई त्यति धेरै मिस गर्दैनन्, कमीको महसुस गर्दैनन्। त्यस्तै नै तिनीहरूको जीवन हो, त्यही नै तिनीहरूको जीवन हो। यस प्रकारको प्रथा आज धेरै गरेर पश्चिमी मुलुकमा प्रचलित छ। त्यस किसिमको जीवनले मानिसको आवश्यकताहरूलाई सन्तुष्ट गर्न सक्दैन। मेरो निम्ति त्यो हाँस्यास्पद कुरा हो। म खुशी छु कि मैले त्यस किसिमको जीवन कहिले पनि जिएको छुइन, अनि आज म त्यस किसिमको जीवन जिउन मन पराउँदिन। त्यो खास जीवन जिउने कुरा होइन, जीवन यापन होइन। म सोच्दछु कि यो तिनीहरू सबभन्दा खराब स्थिति हो। आज त्यस किसिमको समाजको विरूद्धमा पश्चिमी मुलुकमा विरोध गरिरहेका छन्। अनि तीन पदमा हामी देख्छौ, सुर्ता हँसै भन्दा असल हो, त्यसले अनुहारमा उदासी ल्याए तापनि समशक्ति तीक्ष्ण बनाउँछ। मानिसहरू आज विशेष गरेर पश्चिमी मुलुकमा सुर्ता, शोक छोड्न, त्याग्न हरेक कुरा गर्छन्। त्यस्ता कुराहरूका व्यवस्था गरिन्दछ ताकि लास निक्लेको घरदेखि लिएर कब्रिस्तानसम्म तपाईँ हाँस्न सक्नुहुन्छ। वास्तविकता फूलहरूको थाकहरूले र सफ्ट म्युजिकले ढाकिन्दछन् र प्रचारकले अति नै धेरै सजिला, नरम र असल कुराहरू भन्दछन् र हरेकजना आफ्नो घरमा गएर भन्छन्, ओ कस्तो असल समाधि दफन थियो, र यथासम्भव चाँडो भन्दा चाँडो त्यो कर्कश भयानक डरलाग्दो मृत्युको वास्तविकताको भुल्छन्। यहाँ भनिएको छ चार पदमा, बुद्धिमानको मन शोक परेको घरमा हुन्छ तर मूर्खको मन रमहाटको घरमा हुन्छ। अमित्र, जब समाधि यानि दफनको काम सिद्धाइसकेपछि आफ्ना आफ्ना घरमा फर्किन्दा कब्रिस्तानबाट 50 गज आगे नबढ्दै कसैले हाँस उठ्दो जोक्स बताउँछ र तिनीहरू सबै एकदम मस्त हाँसो हाँस्दछन्। त्यो आफ्नो छिमेकी वा आफ्नो नजिकको मानिसको मृत्युले तिनीहरूलाई कति पनि असर गरिरहेको हुँदैन, तिनीहरूलाई यो सोच्न कति पनि विवश गराइरहेको हुँदैन कि जीवन कति छोटो छ, कति क्षणिक छ। त्यही वास्तविकता एक दिन तिनीहरूको जीवनमा घट्नेछ। त्यसकारण तिनीहरूले त्यसबेला यो कुराको हेर्नलाई आफैलाई जाँच गर्न उत्तम समय हो कि तिनीहरू कहाँ गइरहेका छन्, के तिनीहरूले उद्धार पाएका छन् वा तिनीहरू उद्धार नपाई बाँचिरहेका गुमेका निन्दित पापी हुन्, कि तिनीहरू परमेश्वरसँग सही सम्बन्धमा छन्। वास्तवमा तिनीहरू त्यस कुरालाई महत्वपूर्ण सम्झिँदैनन्। त्यो तिनीहरूको निम्ति कति पनि खास कुरा होइन, त्यसमा वास्ता छैन। तिनीहरू सामाजिक क्रियाकलापमा आफ्नो सहायता दिन्छन्, रुचि लिन्छन्, आफू पनि भाग लिन्छन्, सक्रिय रहन्छन्। यो असल कुरा हो, यस्ता काममा हामी भाग लिनुपर्छ। तर यो कुराको याद राखौं, हाम्रा असल कामहरूले हामीलाई उद्धार दिँदैन। उद्धार केवल विश्वासद्वारा ख्रिष्टलाई ग्रहण गरेर मात्र पाइन्दछ। हामी उद्धार पाउनलाई असल कामहरू, असल जीवन जिउँदैनौ, तर उद्धार पाइसकेपछि असल कामहरू गर्छौं र असल जीवन जिउने कोशिश गर्छौं। अनि आगे 5 र 6 पदमा भनिएको छ, बुद्धिमान मानिसको हप्काई सुन्नु मूर्खहरूको गीत भन्दा असल हो, किनभने मूर्खको हँसाई भाँडा मुनि पटकने काँडाको आगो जस्तै हो, यो पनि व्यर्थ हो। सुलेमानको विषय पोइन्ट यो हो, किन दुवै समूहलाई कोशिश नगर्ने, बुद्धिमान मानिसको हप्की सुन, त्यसपछि गएर रक ब्यान्ड सुन र त्यसको पनि आनन्द गर, एउटा अर्को भन्दा असल हुन सक्छ, तर दुवै समूहहरूसँग जान सजिलो छ। यो नै यो बाँकी निम्न पदहरूमा तिनीहरूका तस्विर हो। 9 पदमा भनिएको छ, रिस देखाउन छिटो नगर किनभने रिस मूर्खको मनमा हुन्छ। मित्र, कुनै कुरामा नरिसाऊ, असल मानिस हौ, सबैसँग मित्रता कायम राख किनभने त्यसले सहायता गर्नेछ। सरल बाटोमा जाऊ, कोमलता र मृदतामा हिँड, अति नै धेरै कट्टरपन्थी नहो, सम्झौता गर्न इच्छुक हौ, एक जमात भीड़सँग जनप्रिय हुन तिनीहरूसँग जाऊ, अनि अर्को रात बेग्लै जमातहरूसँग जनप्रिय हुन तिनीहरूसँग जाऊ। देख्नुभयो, यस अध्यायमा असल कर्मवादी डु गुडर्स त्यो मानिस हो जो शनिबार रातमा नर्कको जस्तो जीवन जिउँछ र त्यसपछि आइतबार चर्चमा जान्छ, ख्रिस्टियनको दावी गर्छन्। मित्र, एक मानिस जो शनिबार साँझमा मस्त रक्सी मध्य पिएर मातिएको अवस्थामा मलाई बाटोमा देखे र आइतबार बिहान मलाई भने, म तपाईलाई अवगत गराउन चाहन्छु कि म ख्रिस्टियन हो, तपाई मलाई के सम्झनुहुन्छ अन्य जाति? अनि त्यही नै उनी थिए। 11 पदमा भनिएको छ, बुद्धि नै धन सम्पत्ति भन्दा असल हो र घाम सबै जीवित मानिसका निम्ति लाभदायक हुन्छ। हितोपदेशहरूको पुस्तकमा हामीले देख्यौं कि बुद्धि ख्रिष्टको अर्को नाम हो, ख्रिष्ट हाम्रो निम्ति बुद्धि बनाइनु भएको छ। ओ कति धेरै यो असल कर्मवादी डु गुडर्सले ख्रिष्टलाई पाउन आवश्यक छ। 12 पदमा भनिएको छ, रूपियाँ पैसा भन्दा बरू बुद्धि प्राप्त गर, बुद्धिलाई चिन्नेले त्यसबाट जीवन पाउँछ र त्यो त्यसको निम्ति लाभदायक हुन्छ। पैसा भन्दा बुद्धि असल हो। यो मानिस प्रशस्त पैसा चाहन्छ तर उनी ख्रिष्टलाई चाहँदैन। बुद्धिलाई चिन्नेले त्यसबाट जीवन पाउँछ। अनि तपाईँ पैसाले जीवन किन्न सक्नुहुन्न? मेडिकल साइन्सले केही कम साल तपाईँको जीवनको आयुलाई बढाउला तर यसले यहाँ पृथ्वीमा अनन्तको जीवन दिँदैन अनि भविष्यमा त्यो अनन्ततामा सनातनमा पनि त्यसले अनन्त जीवन दिँदैन। केवल बुद्धि जो ख्रिष्ट हुनुहुन्छ उहाँले मात्र त्यो गर्न सक्नुहुन्छ। मित्र, जीवनमा असल कर्मवादी डु गुडर्स बन्ने कोशिशद्वारा जीवनमा सन्तुष्ट खोज्नु तरकारी वनस्पति जस्तै जीरहेका छन्, मानिस जस्तो होइन। यही नै आधुनिक पश्चिमेली मुलुकहरूमा अधिकांशको जीवन ढाँचा हो। तिनीहरू शनिबार रातमा अति नै ठट्टा गर्ने, हँसाउने, हास्यजनक शोमा जान्छन् र आइतबार बिहान चर्चमा जान्छन्। कस्तो पाखण्डता! त्यहाँ धेरै जवानहरू त्यस किसिमको जीवन यापनको विरोध गरिरहेका छन्। मैले यहाँ त्यस्ता केही जवान मानिसहरूलाई भेटेको थिएँ जो यहाँ हाम्रा मुलुकमा रमाइलो गर्न आए थिए। मैले तिनीहरू मध्ये सुसमाचार पनि सुनाउने मौका पाएको थिएँ र कोही कोही ख्रिष्टमा फर्के। तिनीहरूले हरेक कुराको कोशिश गरे तर किन तिनीहरूले आफ्ना घरमा ख्रिष्टलाई पाउन सकेनन्, देख्न सकेनन्, जुनमा तिनीहरूका बाबुआमा चर्चका सदस्यहरू थिए। तिनीहरूले देखे कि तिनीहरूका घरहरूमा, तिनीहरूका कलेशियाहरूमा मौलिक रूपमा केही कुराको हराइरहेको छ, गुम भइरहेको छ। तिनीहरूले नैतिकवादी असल कर्मवादी डु गुडर्सको जीवनको रित्तोपना, खालीपना र पाखण्डताको देखे। त्यही नै कारण आज पश्चिमी मुलुकका युवा युवतीहरू अरू कुनै धर्ममा सत्य खोज्न जान्छन् अनि हाम्रा मुलुकहरूमा प्रशस्तै त्यस्ता जवान स्त्री पुरूषहरू देख्छौ। तिनीहरू केही वास्तविकताको जान्न चाहन्छन्, पाउन चाहन्छन् यहाँ, यद्यपि तिनीहरूले त्यस्तो कुनै कुरा पाउँदैनन्, किनभने सत्य, शान्ति र उद्धार खालि ख्रिष्टमा मात्र उपलब्ध छ। जीवनको अर्थ केवल ख्रिष्टमा मात्र छ। तर तिनीहरू किन त्यसरी विद्रोही बने, किन आफ्नो विश्वासलाई घृणा गर्न लागे भन्दा तिनीहरूका घरमा आमा बाबु र कलिसियाहरूमा केही मौलिक कुरा हराएको देखे, गुम भएको देखे। तिनीहरूले खालि नैतिकवादी डु गुडर्सको जीवनमा पाखण्डपन, बोक्रेपन र रित्तो खालीपन देखे। त्यही नै आज पश्चिमेली मुलुकका धेरै चर्चहरूको ख्रिस्टियनहरूको अवस्था छ। यो कुरा हाम्रो निम्ति पनि सोच्न आवश्यक छ। म विश्वास गर्छु पाखण्डी चर्चमा जाने व्यक्ति कहाँ सुसमाचार लिएर जान भन्दा ईश्वरहीन नास्तिक कहाँ सुसमाचार लिएर जान सजिलो छ। ईश्वरहीन नास्तिकले सुसमाचार पहिले पल्ट सुने उसले सुसमाचारको सकारात्मक प्रतिक्रिया दिन सक्छ र विश्वास गर्छ। तर पाखण्डी खाली चर्चमा मात्र जाने मानिस सुसमाचार हजारौं पल्ट सुने तापनि झन धेरै धेरै आफ्नो हृदय कठोर पार्छ। त्यो एकदम दुःखदायी कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
Three. श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98473569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।